You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
आयोगले यो चार वर्षमा के काम गर्यो?
निश्चित रूपमा बाहिरबाट हेर्दा आयोगले परिणाममुखी काम गरेन जस्तो लाग्छ, तर यो चार वर्षको अन्तरालमा हामीले धेरै काम गरेका छौँ। जस्तो हामीसँग 62,950 उजुरीहरू छन्, ती सबै उजुरीहरूको कम्प्युटर प्रविष्टीकरण गर्नुदेखि लिएर प्रत्येकको छुट्टा छुट्टै फाइल खडा गरेको छौँ हामीले। र हामीले सातवटै प्रदेशमा मुकाम कार्यालय खडा गरेर हामीले चाहिँ तिनवटा विज्ञ सदस्य त्यसमा नियुक्त गरेर प्रत्येक मुकाममा हामीले सुरुवाती चरणमा 1,000 फाइल पठाएका थियौँ र त्यसमध्ये 3700 अर्थात् 7,000 समथिङ फाइलमा अहिले 3700 फाइलमा हाम्रो प्रारम्भिक अनुसन्धानको काम पुरा भइसकेको छ।
भनेपछि आयोगले चार वर्षमा प्रारम्भिक अनुसन्धानको काम मात्र सकेको हो?
अब निश्चित रूपमा आयोगको उजुरीको तपाईँले चाङ हेर्दा 62,950 उजुरी भनेको कम उजुरी होइन। र यी यस्ता आयोगहरूलाई के हुन्छ भने प्रारम्भिक अवस्थामा धेरै व्यवस्थापन गर्नुपर्ने हुन्छ। र हाम्रो मुलुकको अवस्था कस्तो थियो जब यो आयोग गठन भयो, ती सबै असरहरूलाई यदि तपाईँले मूल्याङ्कन गर्नुहुन्छ भने आयोगले कामै गरेन भनेर जसरी अवगाल लगाइन्छ, त्यो वास्तवमा मैले पहिला नै निवेदन गरिसकेँ, परिणाममुखी दृष्टिकोणले ठिक छ तर केही गर्न सकेन भन्न चाहिँ मिल्दैन। निश्चित रूपमा तर हामी योभन्दा बढी गर्न सक्थ्यौँ, त्यो पक्कै पनि हो, गर्न सक्थ्यौँ तर गर्न सकेनौँ।
के कारणले गर्न नसक्नु भएको?
यसका चारवटा कारणहरू मैले देखेँ। अब एउटा भनौँ न विश्लेषण गर्नुपर्दा पहिलो कारण के हुन्छ भने अब यी यस्ता आयोगहरूको सबभन्दा बढी प्रभाव चाहिँ राजनीतिक कारण हुन्छ, अर्थात् राजनीतिक इच्छा शक्तिको अभाव। जबसम्म राजनीतिक दलहरूमा दृढ इच्छा शक्ति हुँदैन, सत्य निरूपण तथा मेलमिलाप आयोगमा जुनसुकै पदाधिकारी आए पनि काम गर्ने अवस्था छैन। एक अर्को चाहिँ स्रोत साधन त हामीले पायौँ तर हामीले चाहिँ समयमा पनि पाएनौँ र उपयुक्त शीर्षकमा पनि पाएनौँ। र तेस्रो कारण सबभन्दा महत्त्वपूर्ण के छ भने ऐनको अभाव। ऐनको दफा 2 तपाईँले हेर्नुभयो भने गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनको घटनामा 8 घटनाहरूको त्यहाँ वर्णन गरिएको छ। ती 8 घटनाहरूलाई गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनको घटना मान्यो भने फेरि भोलिका दिनमा कुन घटनामा मेलमिलाप गराउने, अर्थात् कुन घटनामा अभियोजनको लागि सिफारिस गर्ने र कुनलाई चाहिँ क्षमादान र मेलमिलापमा ल्याउने, त्यो क्लियर भएन। त्यसैले हामीले तपाईँलाई म भनौँ संक्रमणकालीन न्यायमा हदम्याद लाग्नु हुँदैन। जस्तै बलात्कारकै उदाहरण दिनुपर्दा 20 वर्ष अघि बलात्कार भएको अवस्था छ र अहिलेको प्रचलित कानुनमा 1 त्यो उजुरी दिनुपर्ने छ। अब 20 अघि जुन महिला बलात्कार पीडित भएकी छन् ती महिलाले कसरी चाहिँ यसमा अब कानुनी कारवाहीमा जाने, कसरी उनले न्याय पाउने, यो ठुलो चुनौती छ। त्यसैले हामीले के नेपाल सरकारलाई भन्यो भने संक्रमणकालीन न्यायमा हदम्याद लाग्नु हुँदैन र यो पनि क्लियर गरेर स्पष्ट गरेर सरकारले दिनुपर्छ भनेर लेखेर पठायौँ 2072 तर आजसम्म त्यसमा पनि कारवाही अगाडि बढेको अवस्था छैन। र चौथो कारण भनेको आन्तरिक विवाद हो, हाम्रो बिचको एउटा राम्रो टिम भएन।
पीडितहरूले पछिल्लो समय के आरोप लगाउनुहुन्छ भने आयोगका पदाधिकारीहरू कसैले पनि काम गर्नु भएन र उहाँहरूले चाहिँ सबभन्दा ठुलो एक्सक्युज के पाउनुभयो भने चाहिने कानुन भएन भनेर। तर त्यो लिएर आउने सरकारलाई बनाउन लाउने काम त आयोगको पदाधिकारीहरूको हो नि भन्नुहुन्छ उहाँहरूले, यसमा तपाईँको भनाइ के छ?
अब यसमा जस्तै यो एउटा टिम वर्क हो, त्यसैले उहाँहरूले चाहिँ कुनै पदाधिकारीले काम गरेन अब भन्न त भन्नुहुन्छ, तर अब भित्रबाट कसले कति गरेको छ त्यो त अब एउटा के हुन्छ भने कानुन आफ्नो ठाउँमा र अन्तरात्माले के स्वीकृति दिन्छ। त्यसमा ठिकै छ, उहाँहरूले जो अफगान लाउनु भएको छ मैले पहिला नै भने परिणाममुखी काम नदेखेर होला। उहाँहरूले जसरी भन्नुभयो कि आयोगको पदाधिकारीहरूबाट कानुनको लागि सरकारलाई घचघचाइएन, त्यो वास्तवमा गलत हो। हामी धेरैचोटि निवेदन गऱ्यौँ, विभिन्न चरणका सरकारहरूको प्रमुखलाई हामीले विगतदेखि अहिलेसम्म गएर नम्र निवेदन गऱ्यौँ, हामीलाई कानुनको बाटो जुन सब व्यवधानहरू त्यो हटाइदिनु पर्यो। तर एउटा कुरो के बुझ्नुपर्छ कि भने आयोग चाहिँ कानुनको निर्माता त होइन, आयोग त एउटा कानुनको क्षेत्राधिकारभित्र बसेर काम गर्ने हो। तर हामीले जे जति कानुनमा त्रुटि देख्यौँ त्यसको लागि त 2072 नै लेखेर दियौँ, तर सरकारले त्यसमाथि ध्यान दिएन। अर्को सबभन्दा दुःखद पक्ष के छ भने अहिले जुन संशोधनको विधेयक जसरी भनौँ बजारमा चर्चा छ त्यसमा पनि आयोगलाई कहिले पनि एउटा हुन्छ नि आयोगको साथ अथवा
आयोगसँग सरसल्लाह नगरिकन संशोधन विधेयक पेस भयो
निश्चित रूपमा कहिले पनि हामीलाई चाहिँ त्यसमा बोलाइएको छैन, बोलाइएको पनि अवस्था छैन भने अब त्यसबाट तपाईँहरू एउटा अनुमान लगाउन सक्नुहुन्छ कि आयोगलाई कति चाहिँ इग्नोर भनौँ उपेक्षा गरिएको अवस्था छ। त्यसैले आयोग के गर्ने त, आयोग त हात खुट्टा बाँधेको एउटा ऊ जस्तो भयो नि। एउटा पदाधिकारी भएपछि त्यसको पनि सीमा हुन्छ, कतिसम्म हामी जाने, कतिसम्म सरकारलाई गएर हामी गुहार्ने।
पछिल्लो समय अन्तर्राष्ट्रिय जगतले पनि नेपालको संक्रमणकालीन न्यायलाई चाहिँ एकदम चासोको रूपमा हेरेको छ, यसमा तपाईँको धारणा के छ?
कस्तो छ भने अन्तर्राष्ट्रिय मानव अधिकार उल्लङ्घनको घटनाहरूमा भनौँ न मानव अधिकार उल्लङ्घनका घटनाहरूमा अन्तर्राष्ट्रिय कानुन, किनभने हामी पक्ष राष्ट्र छौँ नेपाल, त्यसमा लाग्छ, यसमा विश्वव्यापी क्षेत्राधिकार लागू हुन्छ। र अहिले कस्तो अवस्था आयो भने हामी चाहिँ चुकेको कारण, केही चुकेको कारण राजनीतिक दल र सरकार आज चाहिँ इन्टरनेसनल कम्युनिटीहरूको अन्तर्राष्ट्रिय समुदायहरूको बढी नै चाहिँ यसमा चासो बढिरहेको छ। म के भन्छु भने चासो लिनु स्वाभाविक हो तर हस्तक्षेप गर्नु भएन, चासोको सीमा हुन्छ तर इन्टरभेन्सन गर्ने अर्थात् हस्तक्षेप गर्ने अवस्थामा नेपाल पुगेको छैन, किनभने नेपाल सक्षम छ, यो काम गर्न सक्छ। यति ठुला ठुला कामहरू हामी त गऱ्यौँ भने शान्ति निर्माण प्रक्रियाका मा सहज अवतरण, अहिले चाहिँ अब भनौँ हिजोको द्वन्द्वरत पक्ष अहिले चाहिँ मूलधारको राजनीतिमा आउनु, राज्यमा चाहिँ आएर चाहिँ शासन व्यवस्था सम्हाल्नु जस्ता कामहरू उदाहरणीय कामहरू छन् नेपालमा, हतियार व्यवस्थापनदेखि लिएर लडाकु समायोजनदेखि लिएर गऱ्यौँ हामीले भने सत्यनिरूपण तथा मेलमिलाप आयोगको काम किन गर्न सक्दैनौँ? तर हामी अर्थात् हाम्रा राजनीतिक दलहरू केही चुकेको सुस्त देखिएको हुनाले नै इन्टरनेसनल अर्थात् अन्तर्राष्ट्रिय समुदायको अलिक बढी नै बढिरहेको छ चासो। र कस्तो हुन्छ भने द्वन्द्वको समयमा इन्टरनेसनल ह्युमेनिटेरियन ल अर्थात् अन्तर्राष्ट्रिय मानवीय कानुन लागू हुन्छ र त्यसको पनि हामी नेपाली पक्ष राष्ट्र भएको हुनाले उहाँहरूले अर्थात् इन्टरनेसनल कम्युनिटीले चासो लिनु स्वाभाविक हो तर हस्तक्षेप गर्नु भएन। त्यसैले यो अलिकति अहिलेको अवस्था हेर्दा यो एउटा खतरनाक सङ्केत हो र यसबाट राजनीतिक दलहरू सजग हुनुपर्छ।
अन्तिममा मन्त्रालयजी, अब यो सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि प्रभावकारी रूपमा कसरी अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ तपाईँको चार वर्षको अनुभवले?
मेरो चार वर्षको अनुभवले मैले भने तिन चारवटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ। सबभन्दा पहिला दृढ राजनीतिक इच्छा शक्ति हुनुपर्छ राजनीतिक दलहरूको, त्यसपछि पर्याप्त स्रोत साधन जस्तै अब जनशक्तिदेखि लिएर आर्थिक स्रोत साधन आयोगलाई प्रदान गर्नुपर्छ, किनभने यी र यस्ता आयोगहरूको काम अलिकति गाह्रो भएको हुनाले र पीडितलाई पनि सन्तुष्ट गर्नुपर्ने अवस्था भएको हुनाले त्यो गर्नुपर्छ। तेस्रो भनेको कानुनको संशोधन, जुन म सुन्दैछु अहिले भइरहेको छ, अब खै कस्तो भइरहेको छ थाहा भएन। र चौथो चाहिँ मिल्ने टिम, यो मैले अघि नै निवेदन गरेँ, खालि ठुला ठुला विद्वानहरूलाई ल्याएर यो काम हुँदैन, यसमा चाहिँ कस्तो भने एउटा राजनीतिक रूपले राजनीतिक दलको कुनै पार्टीमा कार्यरत अथवा त्यसप्रति धेरै डिभोटी भएको व्यक्ति होइन, तटस्थ व्यक्तिहरूलाई ल्याउनु आवश्यक छ जसले पीडितको पीडालाई बुझ्न सकोस् र न्याय दिनुहोस्। अर्को कुरो के छ भने शान्ति निर्माण प्रक्रियाका जुन बिन्दुहरू छ त्योभन्दा पनि बाहिरिनु भएन, जुन हिजोका द्वन्द्वरत पक्ष सरकार र भनौँ यो सुरक्षा निकाय उहाँहरू सबैको यो मिलनमा सबैको समझदारीमा यो चाहिँ आयोग गठन हुनुपर्छ होइन, पुनर्गठन हुनुपर्छ जस्तो लाग्छ र अनि मात्रै काम गर्न सक्छ जस्तो लाग्छ।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.